पॉलिसी डायलॉग को साथ में
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समृद्ध नेपाल को लागि नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो किनकि यसमा सबै छ
www.nepalwatch.com
नमस्कार पॉलिसी डायलग 2022 मा स्वागत छ म गोविन्दराज पोखरेल नेपाल वाच मल्टिमिडिया प्रालीको प्रस्तुति पॉलिसी डायलग 2022 समितिका लागि नीति निर्माणको संचार पैरवी अभियान हो यो अभियान अन्तर्गत आज हामी स्टार्टअप बिजनेसको बारेमा छलफल गर्दैछौँ र यो छलफलको लागि आज मैले त्यस क्षेत्रसँग सम्बन्धित विज्ञ अध्येता र अध्यापनमा पनि संलग्न हुनुभएको महानुभावहरूलाई बोलाएको छु उहाँहरू हुनुहुन्छ नरोत्तम अर्याल किङ्स कलेजको प्रेसिडेन्ट हुनुहुन्छ त्यस्तै हामीसँग हुनुहुन्छ अञ्जल निरौला उहाँ घाम पावर कम्पनीको सिइओ हुनुहुन्छ र लामो समयसम्म यही क्षेत्रमा पोलिसीको कुरालाई प्रबोधन गर्दै काम गर्नुभएको एकनाथ खतिवडाजी हुनुहुन्छ यहाँहरूलाई म यस छलफलमा स्वागत गर्छु र अब हामी छलफलतिर लाग्छौँ म सबभन्दा पहिले नरोत्तम अर्यालजी तपाईँ आफै पनि यो नेपालमा स्टार्टअपको बिजनेसहरू जुन सुरु गर्दाखेरि नै सक्रिय एक प्रकारको अभियन्ता हुनुहुन्छ र अहिले तपाईँ यसै विषयसँग अध्ययन अध्यापनमा पनि संलग्न हुनुहुन्छ किङ्स कलेजमा र तपाईँले हेर्दाखेरि यो क्षेत्रमा विशेष गरी युवाहरूमा कतिको रुचि छ अध्ययनको लागि अथवा यो स्टार्टअप बिजनेस सुरु गर्नको लागि कस्तो रुचि पाउनु भएको छ
विगत 12 वर्ष जति भयो मैले यो क्षेत्रमा काम गरेको स्पेसली म एज एन एजुकेटर तर सक्रिय रूपमा धेरै स्टार्टअप्सहरूसँग म मेन्टरको रूपमा डिफ्रेन्ट फोरममा त्यस पछाडि पोलिसीको पनि म 2017 गठन भएको थियो एउटा कमिटी उद्योग मन्त्रालय अन्तर्गत त्यो पोलिसी त्यो कमिटीको म चेयर पनि थिएँ अनि त्यसपछि हामीले पोलिसीको पनि काम गऱ्यौँ त्यस पछाडि निरन्तर डिफ्रेन्ट यो पोलिसीको डायलगहरूमा कन्भर्सेसन्सहरूमा र पोलिसी ड्राफ्टिङकोमा इन्भल्भ पनि छु दो लाइक गभर्मेन्ट ह्याज नट बिन एबल टु कम आउट विथ अ पोलिसी एट
तपाईँहरूको लामो प्रयासपछि पनि त्यो पोलिसी
हजुर आएको छैन त्यसमा अहिले पछि हामी डिस्कस गरौँला त्यसमा मेरा टन्नै गुनासोहरू पनि छन् जहाँसम्म युवाहरूको कस्तो खालको अहिले भनौँ न यसमा इन्ट्रेस्ट छ भन्ने कुरा हेर्दा चाहिँ अब 12 वर्ष अगाडि हामीले जति बेला यो अन्टरप्रेनरसिपको स्टार्टअप्सको स्पेसली स्टार्टअप भन्ने शब्द युज गर्दा पनि स्टार्टअप भन्या के हो भनेर दो अहिलेसम्म पनि गभर्मेन्टले त्यसलाई डिफाइन चाहिँ गरिसकेको छैन अफिसियल्ली
तर युवा जमात विशेष गरी तपाईँको कलेजमा शिक्षित हुने मान्छेहरूमा कतिको यसको रुचि छ यसमा
यसमा एकदम मलाई एकदमै ट्रिकी लाग्छ नेपालको रुचि पनि होइन अब रुचि छैन भनौँ भने एकदम रुचि देखिन्छ अहिले एकदम वेभै आएको छ भनौँ न मैले अघिदेखि त हिस्टोरिकल कन्टेक्स्ट पनि ल्याउन खोजेँ नेपाल यो संसारभरि जुन यो स्टार्टअप भनेर मोडर्न जेनेरेसनको भनौँ न उद्यमशीलता भनेर त हामीले वर्षौँदेखि डिफ्रेन्ट उद्यमशीलताको कुरा गर्थ्यौँ तर यो स्टार्टअप भने इट्स फर मी पनि इट्स अ डिफ्रेन्ट जनर जस्तो लाग्छ अलिकति टेक ड्रिभन अलिकति स्केल ड्रिभन र संसारभरि जुन टेक्नोलोजीको डेभलपमेन्ट भयो आइसिटीको त्यसले त्यसमाथि टेकेर भएको जुन स्टार्टअप्सहरूको वेभ संसारभरि धेरै पहिला आएको थियो नेपालमा भर्खर भर्खर भनौँ न विगत एक दशक अथवा त्यसकै आरपारमा मात्रै सुरु भयो त्यति बेला त्यो इन्ट्रेस्ट थिएन जति बेला हामीले साँच्ची भने त्यो किङ्स कलेज सुरु गऱ्यौँ त्यति बेला ब्याङ्किङको यति ठुलो चरण थियो कि एभ्रिबडी वान्टेड टु बी अ ब्याङ्कर तर ठ्याक्कै सिफ्ट भएर अहिले चाहिँ के छ भने एभ्रिबडी वान्ट्स टु बी एन अन्टरप्रिनर टाइपको भएको छ होइन
त्यो त राम्रो राम्रो सिग्नल हो
एक्ज्याक्टली मैले त्यही भन्न खोजेको थिएँ ट्रिकी चाहिँ कुन सेन्समा भन्दाखेरि नेपालमा अलिकति मेरो गुनासो चाहिँ के भने सुपरफिसियल भयो टपको लेभलमा एकदम धेरै इन्ट्रेस्ट अलिक ट्रेन्ड फलो गर्नेमा एकदम धेरै इन्ट्रेस्ट तर डिपर लेभलमा जब मेहनत गर्नुपर्छ नि त कुनै पनि चिज सुरु गरेर त्यसलाई एउटा लेभलमा पुर्याउनुको लागि त टन्नै रगत पसिना बगाउनुपर्छ हामी कहाँ चाहिँ सायद कल्चरल कुरा होला रगत पसिना बगाउन चाहिँ त्यति इन्ट्रेस्ट छैन सक्सेस चाहिँ हामीलाई एकदमै चाहिएको छ सो इट हेज बिन रियली ग्ल्यामराइज इट हेज बिकम अ ट्रेन्ड टु फलो द ब्यान्ड वेगन फलो गर्ने जस्तो मात्रै चाहिँ होला कि भन्ने पनि डर छ तर एट द सेम टाइम मैले वर्ड अफ कसन चाहिँ के भन्नुपर्छ, टन्नै कामहरू पनि भएको छ, टन्नै सिरियस स्टार्टअप्सहरू पनि आएको छ.
भनेपछि एजुकेसनले चाहिँ स्टार्टअप बिजनेसहरू सुरु गर्नुपर्छ भन्ने चाहिँ सचेतना चाहिँ बढाएको छ. म अहिले फेरि आउँछु, म फेरि यता अञ्जल निरोलाजीसँग आउँछु. तपाईँ आफै अब घाम पावर कम्पनीको सिइओ हुनुहुन्छ, अब तपाईँ आफै त्यहाँको एउटा अब सिइओको हैसियतले कस्तो देख्नुहुन्छ यो मार्केट चाहिँ, कस्ता कस्ता उज्यालो देख्नु भएको छ, कस्तो कस्तो समस्याहरू चाहिँ बेहोर्नु भएको छ?
हजुर सर, अब यो अलि गम्भीरै प्रश्न छ. यसमा धेरै डेप्थसम्म गएर पनि आन्सर गर्न सकिन्छ. सर, अब अपर्च्युनिटीकै हिसाबले कुरा गर्दाखेरि, अब हिस्टोरिकली हेर्ने हो भने, अब मेरो बुवा आमाले, मेरो हजुरबुवा हजुरआमाले अब यस्तो खालको सिचुएसनको कल्पनै गर्नुभएको थिएन, होइन. अब हाम्रो इन्टायर अब लाइफै अपर्च्युनिटी सेन्ट्रिक थियो, होइन. अब कहाँनिर अपर्च्युनिटी पाइन्छ हामी त्यसलाई नै पर्स्यु गरौँ भन्ने हिसाबले त्यसरी डिसिजन्सहरू लिनुहुन्थ्यो, होइन. अब अहिले चाहिँ हाम्रो इन्ट्रेस्टलाई फलो गर्न मिल्ने चाहिँ बाटो भनेको छ,
सोसाइटीको उदार भएको छ.
एक्ज्याक्टली, अलिकति उदार पनि भएको छ र त्यसलाई म पर्स्यु गर्छु र त्यसमा नै म आफ्नो चाहिँ आय आर्जन गरेर म एउटा क्वालिटी अफ लाइफ, होइन, मलाई चाहेको हिसाबले म बाँच्छु भन्न मिल्ने चाहिँ अवसरहरू पाउन थालेका छन्, होइन. अब त्यसलाई अझ अलिकति दिगो बनाउनलाई एउटा इको सिस्टमको पनि त्यही अनुसारले बढ्दै जान एउटा एकदम आवश्यकता छ, होइन. अब त्यसमा चाहिँ म धेरै च्यालेन्जेसहरू पनि देख्छु हजुरको, अब फाइनेन्सिङदेखि लिएर, होइन. अब उद्यमशीलता ल म स्टार्टअपहरू भन्ने बित्तिकै, जस्तै हाम्रो बिजनेस सुरु गर्नको लागि नेपालमा अब कि त अब जग्गा चाहियो, कि त अब घरमा बाउआमाको पैसा चाहियो, होइन भन्ने खालको मानसिकता अझै पनि छ.
भनेपछि मैले सोध्न खोजेको, तपाईँलाई समाजले अहिले यो अन्टरप्रिनरसिप अथवा स्टार्टअप सुरु गर्ने युवाहरूलाई सकारात्मक रूपमा दिन थालेको छ, त्यो एउटा राम्रो पछि म फेरि डिटेलमा आउँला तपाईँलाई आरोप हुन्छ. अब एकनाथजी, अब तपाईँहरूको संस्थाले अब विभिन्न क्षेत्रमा अब एउटा इन्क्युबेटर सुरु गरिदिएर ग्रुमिङ गर्ने अथवा बढावा दिने, होइन, तपाईँले नै प्रवर्तन गरेका केही साथीहरू हामीले नै भेटिसक्यौँ, होइन, यस कार्यक्रममा पनि आइसक्नुभयो. कस्तो देख्नुहुन्छ अब अहिले के आवश्यकता रहेछ र केमा सपोर्ट गर्यो भने यो स्टार्टअप बिजनेस गर्ने युवाहरू विशेष गरी सफलतातिर चाहिँ लाग्दो रहेछन्?
यो प्रोग्राममा चाहिँ बोलाउनु भएकोमा धन्यवाद. अहिले चाहिँ मैले वाटर इनर्जी फर फुड नेक्सेस इनोभेसन हब भनेर चाहिँ ब्याङ्ककमा छ, हामी 15 कन्ट्रीमा हामी काम गर्छौँ र स्टार्टअप हामी अन्जलजीहरू जस्तो एकदम इमर्जिङ इन्टरप्राइजहरूलाई हामी सपोर्ट गर्छौँ. हामीसँग एराउन्ड 32 अहिले चाहिँ इनोभेटर, हामी इनोभेटर
सपोर्ट गरेको 32
र विभिन्न क्याटेगोरिजमा. अब त्यो इन्टरप्राइज इको सिस्टम अथवा स्टार्टअप भन्ने बित्तिकै अब नेपालको कन्टेक्स्टमा आउँदाखेरि चाहिँ एकदम चाहिँ त्यो होराइजन ठुलो छ. हामीले डिफाइन गरे अघि चाहिँ हाम्रो नरोत्तम सरले भन्नुभयो, इन्टरप्राइजलाई हामीले चाहिँ अब त स्टार्टअपहरूलाई चाहिँ डिफाइन गर्नुभयो कस्तो क्याटेगोरिजहरू. हामी त्यो क्लस्टरिङमा गएकै छैन नेपालमा, जस्तै आइओटी सोल्युसनमा कति इनोभेसन भएको छ. जस्तै अब स्टार्टअपहरू त हुन्छन्, होइन, सुरु गर्नुहुन्छ, तर त्यो एक लेभलमा गएर चाहिँ 90% 80% स्टार्टअपहरू
चाहिँ
हुने रहेछ. त्यसलाई चाहिँ कसरी हामीले अलिकति त्यो ट्रेन्डलाई घटाउने भनेर गभर्मेन्टसँग इन्ट्रेक्सन गर्ने मौका पनि पाएँ. स्टार्टअप भन्ने बित्तिकै एउटै बास्केटमा राख्नु
भन्नाले अलिकति पहिले नै यसमा गयो भने सफल हुन्छ है भनेर चाहिँ त्यो ओरिएन्टेसन दिन खोजेको.
हजुर, अब गभर्मेन्ट चाहिँ क्ल्यारिटी हुनु पऱ्यो, एउटा म्यापिङ हुनु पऱ्यो कन्ट्री कन्टेक्स्टमा चाहिँ कस्तो खालको स्टार्टअपहरूलाई प्रमोट गर्यो भनेदेखि अथवा त्यसको चाहिँ त्यो भविष्य छ एउटा भनौँ न त्यो ग्रोथ स्टेजमा पुग्न सक्छन् त्यो हेर्नु पऱ्यो र त्यस्तो खालको चाहिँ पोलिसीहरू ल्याउनु पऱ्यो. सबै स्टार्टअप सफल नहुन सक्छ, होइन, र त्यो कन्ट्रीको कन्टेक्स्टहरू, कन्ट्रीको इकोनोमी र रिसोर्सहरू के छ त्यो अनुसार चाहिँ हामीले चाहिँ स्टार्टअपहरूलाई क्लस्टरिङ
गर्दाखेरि सरकारले यो क्षेत्रमा चाहिँ तपाईँहरूका सम्भावना छन् जान सकिन्छ भनेर त्यो किसिमको एउटा नीति पनि त्यसरी ल्याउनु पर्छ.
हजुर, जस्तै हामी अब अहिले एक्ज्याक्टली सर त्यो अहिले हामी अब चाहिँ एग्रिकल्चर एग्रिटेक इनोभेसन भन्छौँ हाम्रो अन्जलजीहरू अरूहरू हाम्रो साथीले गरिराख्नु भएको छ र त्यसमा अब त्यो स्टार्टअपहरू चाहिँ एउटै मात्रै फिल्डमा चाहिँ सफल हुँदैन. जस्तै अब उहाँहरूले त डाइरेक्ट फार्मरसँग काम गर्ने हो, किसानसँग काम गर्ने हो, किसानलाई त मल्टिपल रिसोर्सेसहरू सपोर्टहरू चाहिन्छ. जस्तै अब एग्रिकल्चर प्रोडक्टिभिटी बढाउने बित्तिकै बढाउने अथवा इन्कम बढाउने भनेदेखि त्यहाँ त मल्टिपल त्यो इन्टरभेन्सन चाहिन्छ. जस्तै अब वाटर रिलेटेड टेक्नोलोजी चाहिएला, रिन्युएबल इनर्जी रिलेटेड टेक्नोलोजी चाहिन्छ, फाइनेन्सिङ चाहिएला. भनेपछि अब हामी चाहिँ अलिकति मैले ग्याप देखेको चाहिँ नेपालको हिसाबमा हेर्दाखेरि चाहिँ सेक्टरल कोअर्डिनेसन र चाहिँ सिनर्जी देखिरहेको छैन. अब उहाँहरू जानुहुन्छ, एउटा चाहिँ टेक्नोलोजी लिएर जानुहुन्छ, एकदम त्यो टेक्नोलोजी चाहिँ एक्सेप्टेबल छ, कम्युनिटीले डिमान्ड गरिराख्नु भएको छ. तर अब उहाँ चाहिँ जस्तै इनर्जी रिलेटेड इनोभेसन भयो, तर वाटर त्यो पोलिसीले सपोर्ट गर्नु पऱ्यो, एग्रिकल्चर पोलिसीले सपोर्ट गर्नु पऱ्यो, फाइनेन्सिङ युनो स्किमले सपोर्ट गर्नु पऱ्यो, अनि त्यो त्यो कलेक्टिभ इफोर्ट जान्छ।
त्यो पोलिसी हार्मोनाइजेसन, पोलिसी कोअर्डिनेसन,
सेक्टरल कोअर्डिनेसन चाहिँ एउटा अलिकति
अहिले आउँछ तपाईँ यहाँ फेरि नरोत्तरी कहाँ गएँ। अघि तपाईँले अब आफ्ना प्रोडक्टहरू होइन, अब तपाईँ आफै मेन्टर भएर सुरु गरेको प्रोडक्टहरू युवाहरूमा एक प्रकारको उत्साह पनि छ। अब अहिले हामीले सङ्ख्या हेऱ्यौँ भने पनि 600,000 जति युवा चाहिँ श्रम बजारमा आउँछन् होइन, वर्षेनी आउँछन्। अब हामीले सरकारको तथ्याङ्क हेऱ्यौँ भने अब हप्तामा कति घन्टा काम गऱ्यो भने रोजगारी हुने कृषि होइन, हिजो मात्रै मैले एउटा अलिकति पुरानो तथ्याङ्क दिएको थिएँ, 70,86,000 मान्छेहरू नेपालमा रोजगारी प्राप्त छ भनेर भन्छ, 2,07,000 पन्ध्र वर्षभन्दा माथिका 2,07,000 रोजगार पाउन सक्ने मान्छेमध्ये जम्मा 70,86,000 छ भन्दाखेरि बेरोजगारको सङ्ख्या धेरै छ। त्यसरी नै मर्यादित रोजगारीको कुरा त फरकै भयो। अब यो एजुकेसन दिएर गएको, तपाईँ आफै मेन्टर बसेको त्यो युवाहरू यो स्टार्टअपमा जानलाई यो सरकारी तवरमा के समस्या छन्? जस्तै तपाईँको त अब त्यही विषय पनि पढाइदिनुहुन्छ।
थ्याङ्क यू सर। म सरको अघि हाम्रो एकनाथ सरले भन्नुभएको कुराबाट नै सुरु गर्न चाहन्छु। म आफै पनि पब्लिक पोलिसीको विद्यार्थी हो अनि धेरै वर्षदेखि यसो अलिअलि इन्ट्रेस्ट राखेर गर्दाखेरि नेपालमा चाहिँ एउटा स्पेसली 2046 साल पछाडिको यो कन्फ्युजन चाहिँ म जिन्दगीभर देखिरहेको छु होइन, र त्यसले नै जहिले पनि मलाई लाग्छ ब्यारियर क्रिएट गरेको जस्तो लाग्छ। आजको दिनमा पनि हामी गभर्मेन्टको रोल के, प्राइभेट सेक्टरको रोल के, इन्डिभिजुअल एन्टरप्राइजेसको रोल के, इन्डिभिजुअल सिटिजन्सको रोल के भन्ने कुरामा जहिले स्ट्रगल गरिरहेछौँ। अघि सरले भन्नुभएको कुरामा मलाई थोरै, म चाहिँ अलिक मोर इन्डिभिजुअल फ्रिडममा विश्वास गर्ने भएको, त्यसले गर्दा इन्डिभिजुअलको क्रिएटिभिटीलाई जति लेभरेज गर्न सक्यो, जति ओपन अप गर्न सक्यो, त्यति नै डेभलप हुने हो। कसैको सर्टेन ब्रेन्स गभर्मेन्टमा बस्ने अथोरिटिजको ब्रेन्सले गाइड गरेर अनि त्यस पछाडि डेभलपमेन्ट हुन्छ भन्ने कुरा मेरो चाहिँ विश्वास छैन। त्यसले गर्दा हामी कहाँ चाहिँ के छ भने गभर्मेन्ट चाहिन्छ भन्ने बित्तिकै गभर्मेन्ट प्रोभाइडरकै रूपमा आउनुपर्ने, गभर्मेन्ट कन्ट्रोलरकै रूपमै आउनुपर्ने, गभर्मेन्ट चाहिँ हजुरको डिक्टेट गर्ने नै आउनुपर्ने, अनि चेयरमा बसेपछि उनीहरूले जानेको अनि सिकाउने भन्ने कल्चर एकातिर आउँछ, अनि गभर्मेन्ट चाहिँदैन भन्नुको मतलब फेरि गभर्मेन्टको इन्भल्भमेन्ट चाहिँदैन भने होइन नि त। सो यो स्ट्रगल चाहिँ जहिले पनि टग अफ वार चलिरहेको, खासमा चाहिँ स्टार्टअप्सहरूको लागि अथवा यो कुनै पनि उद्यमशीलता फस्टाउनको लागि चाहिँ इन्डिभिजुअल्सको क्रिएटिभिटीलाई कति लेभरेज गर्न सक्छ, त्यसको लागि गभर्मेन्टले कति एन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्न सक्छ, उर्वर भूमि चाहिँ कसरी क्रिएट गर्न सक्छ भन्नेतिर लाग्नुपर्छ जस्तो लाग्छ। अब त्यो भन्ने के हो भनेर म अलिकति भन्न चाहन्छु। जस्तो हजुरको आजको दिनमा पनि गभर्मेन्टको चाहिँ अघि पनि भने मैले एउटा इन्टिग्रेटेड भिजन छैन कि, नेसनले चाहिँ कस्तो आस्पिरेसन लिने त भनेर इन्डिकेटिभ एउटा आस्पिरेसन हुन्छ, न कि यही यही गर भने होइन कि। सो आस्पिरेसन के त गभर्मेन्टको साइडबाट भनेर हेर्नु भने उद्यमशीलतामा गफ त छ, टन्नै छ नि होइन, जुनसुकै मिनिस्ट्रीले गफ गर्छ, जुनसुकै मिनिस्टरले गफ गर्नुहुन्छ, जुनसुकै ब्युरोक्रेटले गफ गर्नुहुन्छ, तर इन्टिग्रेटेड हाम्रो नेसनको भिजन के हो त, हामीले अहिले नयाँ यो वे अघि भने जस्तो स्टार्ट
तपाईँले भन्नुभएको त्यो चाहना लिएको, त्यो ऊर्जा लिएको, त्यो सृजनशीलता बोकेको युवाले स्टार्टअप बिजनेस सुरु गर्नको लागि चाहिने वातावरण चाहिँ
हजुर एक्ज्याक्टली आउँदै थिएँ। जस्तो वातावरण के छैन भने पहिला त गभर्मेन्टको भिजन नै नभएपछि सबैतिर कन्फ्युजन आएन हजुरको, के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने कुरामै, अनि बिग पिक्चर क्लियर नभएपछि स्मल पिक्चरमा त जहिले कन्फ्रन्टेसन चाहिँ नल आयो। नम्बर वान, नम्बर टू चाहिँ रिसोर्स। अब मैले सबसे बढी पैरवी गरिरहेको कुरा चाहिँ म हजुरलाई भन्छु, म आफै पनि एकदम सामान्य परिवारबाट आएको मान्छे हो, देशमा नेपालमा धेरै सामान्य परिवारबाट आएकै मान्छे बहुमतमा छन्। हिजोसँग हिस्टोरिकल्ली हाम्रो बिजनेस ल्यान्डस्केपलाई हेऱ्यौँ भने चाहिँ के छ भने सर्टन एथनिक ग्रुपको र सर्टन परिवारको मात्र त हाबी छन्
होइन, उहाँ ट्रेडिसनै त्यही
एक्ज्याक्टली। सो र ट्रेडिङ डोमिनेटेड हाम्रो बिजनेस ल्यान्डस्केप हो, त्यसलाई हामी डेमोक्रेटाइज गर्ने हो र हरेक नेपाली म जस्तो उहाँ जस्तो हजुर जस्तो सामान्य परिवार जसको कोही नेता पनि होइन कोही धनी पनि होइन बाबामा हुने एउटा कमन फर्स्ट जेनेरेसन अन्टरप्रिनर बन्नको लागि चाहिँ एक्सेस दिनुपर्ने हो नि त गभर्मेन्टले भनेको। अघि अञ्जलजीले पनि भन्नुभयो फर्स्टमा हामीले स्टार्टअप अथवा इनोभेसन अथवा क्रिएटिभिटीको कुरा गर्दैछौँ भने साँच्चीकै ग्रोथ ड्रिभन इनोभेसन ड्रिभन हो भने त आरएनडीमा त टन्नै टाइम लाग्छ, खर्च लाग्छ नि त, हो त्यहाँनिर खोइ त पैसा।
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ। हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ। हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, समृद्ध नेपालको लागि।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, किनकि यसमा सबै छ।
हामीले स्टार्टअप अथवा इनोभेसन अथवा क्रिएटिभिटीको कुरा गर्दैछौँ भने साँच्चीकै ग्रोथ ड्रिभन इनोभेसन ड्रिभन हो भने त आरएनडीमा त टन्नै टाइम लाग्छ, खर्च लाग्छ नि त। ओ त्यहाँनिर खोइ त पैसा, रिसोर्स खोइ, सपोर्ट खोइ, अनि हामी माथिको यस्तो यस्तो भिसी होला, यत्रो प्राइभेट इक्विटी फर्म्सहरू आयो, तर त्यहाँ पुग्नलाई बटम अफ द पिरामिडमा जति धेरै हामीले
बेला बेलामा त अब यो स्टार्टअप फन्ड अथवा उद्यमशीलता फन्ड भन्ने च्यालेन्ज फन्ड भनेर आइरहेको छ, त्यसको कारण नै भएन,
एक्जिक्युसनमै आएको छैन नि सर। पटक पटक हजुरको कार्यविधि हुन्छ, बजेटमा अनाउन्स, 8 वर्षै कति भयो हजुरको, अहिलेसम्म पनि कार्यान्वयनमा आएको छैन, यो वर्षसम्म पनि आएको छैन होइन, दुर्भाग्य नै त्यही हो, एउटा त्यो भयो। सो त्यस कारणले बटम अफ द पिरामिड भनेर चाहिँ मैले के भने, सुरुमा बच्चा जन्मियो भने नि हुर्केर ठुलो हुने हो नि, हामीले ई सेवा जस्तो संस्था देख्नको लागि त पहिला धेरै हजारौँ तल काम गरे, नयाँ
नयाँ
त्यहाँनिर चाहिँ सपोर्ट सिस्टम छैन
भन्नाले अहिलेको तपाईँको चाहिँ यो कुराको सानो निष्कर्ष के भनेदेखि, यो स्टार्टअप बिजनेस सुरु गर्नलाई सरकारले गर्नुपर्ने जुन दायित्व छ, सरकारले ल्याउनुपर्ने सहयोग छ, त्यो जुन चुनौती बोल्ने मोल्ने मान्छेहरूलाई त्यो चाहिँ छैन भन्ने कुरा म आउँछु त्यो इस्यु पनि। मैले अहिले यता फेरि अञ्जलजीलाई सोधेँ, उहाँले भन्नुभयो तपाईँ आफै स्टार्टअप बिजनेस गरेको आफै सिइओ हुनुहुन्छ, उहाँले भन्नुभयो सरकारले त्यो चाहिँ सहयोग गरेर, कस्तो तपाईँले आफ्नो यो बिजनेस सुरु गर्दाखेरि सरकारको सहयोग होइन, बाहिरी सङ्घ संस्थाको सहयोग र आफ्नो अब यो हडलहरू चाहिँ व्यवधानहरू कस्तो कस्तो कुरा चाहिँ फेस गर्नुभयो, सरकारी संरचनामा के सुधार हुनुपर्छ, कस्तो फेस गर्नुभयो?
हजुर, अब सो मेरो आफ्नो पर्सनल एक्सपिरियन्स कुरा गर्दाखेरि चाहिँ म चाहिँ अब अलिकति ह्यान्डफुल अफ लक्की मान्छेहरूमध्ये पर्छु होइन, किनभने मैले चाहिँ अब सान फ्रान्सिस्कोमा बसेको एकजना एकदमै एक्सपिरियन्स्ड मान्छेसँग चाहिँ अब आई पार्टनर्ड होइन, अब त्यो गर्ने बित्तिकै यो कतिपय च्यालेन्जहरू त स्वतः गइहाल्यो होइन, आफ्नो मेरो पर्सनल एक्सपिरियन्सबाट भन्दाखेरि। अब त्यो हुँदा हुँदै पनि त्यसपछि आइसकेपछि हजुरको पहिलो जुन रेजिस्ट्रेसन गर्नेदेखि नै सुरु गरौँ होइन, अब हाम्रो त्यो बेला त अहिले त डिजिटल भइसकेको छ कतिवटा रेजिस्ट्रेसन गर्ने कुराहरू, तर त्यो बेला रेजिस्ट्रेसन भन्ने कुराहरू एकदमै समय लाग्थ्यो। त्यसपछि फरेन इन्भेस्टमेन्ट लिएर आउने भन्ने बित्तिकै हजुरको त्यो वान ठुलै त्यहाँ छ होइन, त्यो फेरि एक दुई महिनाको कुरा मात्र होइन, हजुरको अब बाहिरबाट एउटा कुनै लगानीकर्ताले म पैसा दिन्छु भनेर भनिसक्दाखेरि पनि त्यो पैसा नेपाल लिएर आउनलाई 1-1.5 वर्ष लाग्थ्यो होइन, अब 1-1.5 वर्षसम्म म कसरी धान्ने, आफ्नो बिजनेस कसरी चलाउने भन्ने खालको क्वेसनहरू त भइहाल्यो। अब त्यसपछि मुख्यतया मैले अहिले पनि अलिकति भनेको थिएँ, तर फाइनेन्सिङको कुरा थियो हाम्रो लागि होइन, अब हाम्रो यो फाइनेन्सिङ भन्ने जुन त्यो एन्टरप्रेन्योरलाई चाहिँ पहिलो सुरु नै गर्ने भनेको त्यहाँ गएर ल्याब चाहिँ लाएर हुन्छ नि, अहिलेसम्म पनि होइन तिन पुस्थे चाहिँ ल मेरो सर्वस्व म जिम्मा लाउँछु ब्याङ्कलाई भनेर नभनेसम्म त हजुरको त्यसपछि त त्यो क्रेडिट लाइन नै आउँदैन। अब जबसम्म हजुरले अहिले हामी पनि भन्यौँ अब इनोभेसनमा म खर्च गर्छु, म अब मेरो रेभेन्यू चाहिँ म आजको भोलि कमाउँदिनँ, विच इज भेरी डिफरेन्ट नि, हजुरको बिजनेस मोडलै फरक भयो
भन्नाले। यो नेपालको जुन ब्याङ्किङहरू छन् उनीहरूको सेयरको भेल्यु पनि बढाएको छ, डिभिडेन्ड पनि राम्रै बढाएको छन्, तर यस्तो उद्यमशीलता विकासको लागि उनीहरूले कुनै पनि रिस्क लिँदैनन्,
रिस्क लिँदैन सर। आजको दिनमा पनि कि त अब कोलाट्रल खर्च गरेर बुझाउनु पऱ्यो, कि त हजुरले अब पर्सनल ग्यारेन्टी साइन गरेर तिन पुस्ते सबै कुरा विवरणहरू दिनु पऱ्यो, अनि त्यो रिस्क जति छ त्यो त सबै इन्टरप्रेनरले नै लिने, र अब रिवार्डको लागि पनि त्यहाँ बाँडिने चाहिँ फेरि अब सुरुदेखि नै सुरु हुन्छ होइन, अब हजुरको ट्याक्स कता कता तिर्ने, त्यसपछि पहिला ब्याङ्कलाई बुझाऊ, त्यसपछि इम्प्लोइलाई बुझाऊ, त्यसपछि आरएनडीलाई खर्च गर भनेपछि खै त रिवार्ड होइन।
उनीहरूले राष्ट्र ब्याङ्कले बेला बेलामा नीति ल्याउँछ, मौद्रिक नीति, तर त्यसले भनेको कुरा सबै त्यो ब्याङ्कहरूले चाहिँ
कार्यान्वयन नभएको हो कि भन्ने छ होइन, अब जस्तै अब हामी ऊर्जा सेक्टरमा काम गर्छौँ होइन, अब ऊर्जामा पनि अलिअलि सब्सिडाइज गर्ने भन्ने छ होइन, अब एग्रिकल्चरमा पनि अलिअलि सब्सिडाइज गर्ने भन्ने छ, त्यो चाहिँ हजुरको एप्लाई गर्न एक्सेस गर्न पनि गाह्रो नै छ, र घुमिफेरि कुरा भनेको त्यही हजुरको कोलाट्रलमै आउँछ, क्रेडिट लाइनमा।
भनेपछि एकदम कन्भेन्सनल वेमा जुन परम्परागत रूपमा यति सारा ब्याङ्किङ भए पनि उनीहरूले कुनै रि चुनौती लिएर चाहिँ यस्तो उद्यमशीलता प्रवर्धन गर्ने भन्ने ब्याङ्किङको कल्चरमै देखेन,
ब्याङ्किङको कल्चरमै देखेन।
म फेरि आउँछु, अब म एकनाथजीसँग आउँछु, अघि हामी कुरा गर्दैछौँ, अब तपाईँले यत्रो मान्छेहरूलाई अब स्टार्टअप बिजनेसहरूलाई प्रमोट गरिराख्नु भएको छ. अब यो प्रमोट गर्ने कुरामा दुईवटा, जस्तै हामीले एन्जल फाइनेन्स भन्छौँ, भेन्चर क्यापिटल भन्छौँ, विभिन्न यो अन्टरप्रेनरसिप इको सिस्टम भन्छ होइन, यो उद्यमशीलताको इको सिस्टममा थुप्रै चिज चाहिन्छ. त्यसमा तपाईँहरूले के सपोर्ट गर्न प्रयास गर्नुभएको छ र नेपालको कन्टेक्स्टमा त्यो उद्यमशीलता अथवा यो चाहिँ स्टार्टअप बिजनेस सुरु गर्न चाहिनेमा के ग्याप देख्नुहुन्छ? यो विशेष गरी उद्यमशीलताको इको सिस्टम अथवा स्टार्टअपको इको सिस्टममा कुन कुन चिज ग्याप छ यो नेपालमा?
विशेष गरी मैले एउटा त्यो पोलिसी म्यापिङ पनि गरेका थिएँ यो प्रोग्राम सुरुभन्दा अगाडि. चाहिँ एउटा हामी कन्ट्री प्रोफाइल भन्छौँ, त्यसमा चाहिँ वाटर, इनर्जी एन्ड फुड र अरू सेक्टरहरू के छ र त्यसको सिनर्जी कस्तो छ भनेर हामीले गरेका थियौँ. त्यसमा त्यो कन्ट्रिजमा पछि आउँला. मैले के देख्छु भन्दाखेरि म ग्यापको कुरा गर्छु पहिला. द स्टार्टअप, कुनै पनि स्टार्टअप सुरु गर्दाखेरि उहाँले भनिसक्नु भयो सुरुमा इनोभेसन आरएनडी कस्ट लाग्छ र एकदम कस्ट धेरै कस्ट इन्भल्भ हुन्छ. र स्टार्टअप सानो इन्टरप्राइजले सबै कस्ट रिबेयर गर्न सक्दैन होइन, त्यसलाई चाहिँ अरू अरू चिजले चाहिँ इन्सेन्टिभाइज गर्नुपर्ने हुन्छ. जस्तै अब फाइनेन्सिङ इन्सेन्टिभाइज हो कि डेभलपमेन्ट फाइनेन्स हो कि गभर्मेन्टले दिएको सब्सिडीलाई त्यसलाई चाहिँ त्यो कसरी त्यो इन्टरप्राइज, अब उहाँले प्रोडक्ट प्रोटोटाइप त गर्नुहुन्छ, त्यो प्रोडक्ट प्रोटोटाइप गर्दा चाहिँ कस्ट लाग्छ, त्यो कस्टमा त इन्सेन्टिभ चाहियो होइन. अब त्यो एउटा, अनि त्यो त गरिएला फेरि अर्को स्टेज हुन्छ. प्रोडक्ट प्रोटोटाइप भयो, प्रुभन भयो, कम्युनिटीले एक्सेप्ट गर्यो, त्यो मार्केटमा जान्छ भन्ने कुरा आयो भने फेरि त्यसमा के हुन्छ भने फाइनेन्सिङ चाहिन्छ होइन, अथवा कम्युनिटीलाई ओरिएन्टेसन चाहियो, अथवा चाहिँ जसले युजर्स हो, हामी यिन युजर्स भन्छौँ, त्यो यिन युजर्सले बुझ्नु पऱ्यो नि त टेक्नोलोजी बारेमा. त्यो प्राइभेट सेक्टरले त्यहाँ पुग्नै सक्दैन कि, त्यसको कस्ट इन्भल्भ हुन्छ. आइदर त्यहाँ गभर्मेन्ट जानु पऱ्यो, यो टेक्नोलोजी राम्रो छ, तिमीहरू चाहिँ एग्रिकल्चर प्रोडक्टिभ बढाउँछ अथवा इन्कम बढाउँछ भनेर जानु. अनि त्यसरी ग्रोथ स्टेजमा गएपछि अन्टरप्रेनरहरूलाई चाहिँ फाइनेन्सिङ चाहिन्छ ठुलो स्केलमा, किनभने म्यासिभ कम्युनिटी त्यो मार्केटमा जानु पऱ्यो. अनि त्यसमा चाहिँ अब एडिसनल इन्भेस्टमेन्ट फन्ड चाहिन्छ, त्यसमा फेसिलिटेसन एजेन्सी चाहियो, ब्रोकरिङ प्रोसेसहरू हुनु पऱ्यो र अनि उनीहरूलाई फाइनेन्सिङ मिलाउनु पऱ्यो. त्यसै गरी अब सबै कुरा त भयो, त्यसपछि अब भनौँ न एग्रिकल्चर सेक्टरमा काम गर्ने स्टार्टअप अथवा प्राइभेट सेक्टर छ भने उसलाई मार्केट चाहियो नि त. अब त्यो प्रोडक्सन गर्यो, त्यसको अब चाहिँ एउटा क्वालिटी मेन्टेन, क्वालिटी स्ट्यान्डर्ड छैन,
ब्रान्डिङ
त्यो सबै कुरा गर्दाखेरि चाहिँ, अनि त्यसपछि इन्टरनेसनल मार्केटको त्यो एक्सपोजर छैन कन्ट्रीको भनेदेखि त्यहाँ गएर गाह्रो हुन्छ. अहिले सबै इनोभेटरलाई त्यही भएर आएको छ, गरिराख्नु भएको छ, उहाँहरू सर्ट इन स्टेजमा पुग्नुहुन्छ, त्यसपछि के गर्ने भन्ने कन्फ्युजन छ भनेपछि त्यसपछि गभर्मेन्टको रोलहरू, इन्टरनेसनल एजेन्सीको रोलहरू आउँछ. जस्तै अब हाम्रो उसमा चाहिँ के गर्छ भन्दाखेरि, एउटा हाम्रो इनोभेसन हब हो
तपाईँहरूको संस्था,
वाटर इनर्जी फर फुड इनोभेसन हब
इन्टरनेसनल,
म त्यसमा आउँछु सर. हामीले चाहिँ के गर्छौँ भन्दाखेरि, इनोभेटर जति पनि हामी 15 कन्ट्रीमा काम गर्छौँ, हामीले कल फर इनोभेसन कल गर्छौँ. एनी इनोभेटिभ आइडियाज फुड सेक्युरिटिजमा चाहिँ एड्रेस गर्ने, तर वाटर इनर्जी टेक्नोलोजीको कम्बिनेसनमा. अनि त्यस्तोमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि, बेस्ट अफ द बेस्ट, हामी चाहिँ त्यो सेलेक्सन कमिटी छ, बेस्ट अफ द बेस्ट अन्टरप्रेनरहरूलाई अथवा स्टार्टअपहरूलाई हामीले चाहिँ, त्यसको पनि क्याटेगोरिज छ, जस्तै ग्रोथ स्टेज क्याटेगोरी, सस्टेनेबिलिटीको कुराहरू आयो, अथवा उसको चाहिँ कस्तो खालको इस्युलाई एड्रेस गरिरहेको छ, त्यो गरेर हामीले
टेक्निकल असिस्टेन्ट
त्यो गर्छौँ. अनि त्यो सेलेक्सन गरेपछि हामी त्यो रिगोरस प्रोसेसमा उहाँहरू जानुहुन्छ र सेलेक्सन गर्छौँ. सेलेक्सन गरेपछि अनि त्यो भेटिङ प्रोसेसहरू पनि त्यसको एकदम आफ्नै स्ट्यान्डर्डमा हुन्छ. त्यसपछि अनि उहाँहरूको स्केल अनुसार चाहिँ हामीले इनोभेसन ग्रान्ट अलि इन्सेन्टिभ 25,000 कसरी $500,000 पाइरहेको हुन्छ
र राम्रै हो नि, 25,000
अनि त्यो मात्रै हुँदैन, फेरि हामीले अब त्यो दिएर मात्रै त्यो सस्टेन हुँदैन. अनि टेक्निकल एसिस्टेन्टहरू इनोभेटरहरूलाई चाहिँ अघि भने नि, अब उहाँहरूलाई चाहिँ अब मार्केटको बिजनेस प्लान, मार्केटको चाहिँ एउटा चाहिँ डिरेक्सन देखाउनु पऱ्यो, बिजनेस प्लानिङ गर्नु पऱ्यो, फाइनेन्सियल मोडलिङ गर्नु पऱ्यो, त्यो कुरामा उहाँहरू अब त्यो भएपछि बल्ल अनि उहाँहरूको चाहिँ ग्रोथको बारे पनि बुझ्नुहुन्छ. अनि त्यो गर्छौँ हामीले टेक्निकल सपोर्ट. र अर्को हाम्रो युनिट छ लाइक ब्रोकरिङ युनिट, जुन इन्टरप्राइजहरू अलिक ग्रोथ स्टेजमा छ उनीहरूलाई एडिसनल फाइनेन्सिङ चाहिन्छ भने चाहिँ हामीले उहाँहरूलाई चाहिँ कस्तो खालको त्यो इन्भेस्टमेन्ट रेडिनेस भन्छौँ हामीले त्यो प्रिपेयर गर्ने र कसरी चाहिँ इम्प्याक्ट इन्भेस्टरहरू अथवा डेभलपमेन्ट फाइनेन्समा जाने भनेर हामी त्यो चाहिँ उहाँहरूको बिजनेस प्लानिङमा सपोर्ट गर्छौँ. र हामीले त्यो ब्रोकरिङ सपोर्ट पनि गर्छौँ, एउटा युनिट छ हाम्रो ब्रोकरिङ सपोर्ट उहाँले गर्नुहुन्छ. र अनि फेरि अघि भने नि पोलिसीले पनि इक्वली इफेक्ट पारेको हुन्छ. जस्तै
अनि तपाईँहरूको जस्तै सरकारको इन्स्टिट्युसनलाई पोलिसीमा इन्टरभेन्सन गर्न केही गर्छ
त्यो हुन्छ. अनि हामीसँग त्यो इनेबलिङ इन्भाइरोमेन्ट युनिट भन्ने हुन्छ, म त्यो लिड गर्छु यो एसिया त्यो हबको लागि, र हाम्रो टिम छ. के गर्छौँ भन्दाखेरि हामीले चाहिँ भइरहेको एक्जिस्टिङ पोलिसीहरू छ भनेदेखि त्यसको एनालाइसिस गर्छौँ, कसरी त्यसलाई युटिलाइज गर्ने. जस्तै नेपालमा छ नि त रिन्युएबल इनर्जी पोलिसी छ, वाटर पोलिसी छ, इन्भाइरोमेन्ट पोलिसीहरू छ, त्यसको त्यो कहाँनिर सिनर्जी भएन अनि इनोभेटरको बटलनेक प्रब्लम च्यालेन्जहरू कहाँ छ अनि गभर्मेन्टसँग कसरी एप्रोच गर्ने, हामीले वान टु वान मिटिङहरू गराउँछौँ, एक्सपोजर गराउँछौँ, अनि भइरहेको रिसोर्सहरूलाई केयरफुल्ली हामीले त्यसलाई चाहिँ त्यो उहाँलाई त्यो त्यो अपर्च्युनिटीलाई लिनलाई हामीले सपोर्ट गर्छौँ। र अर्को कुरा चाहिँ अब यदि कुनै इनोभेटरले नयाँ प्रडक्ट ल्याउनु भयो त्यो त्यो प्रडक्ट चाहिँ पोलिसीमा त्यो लिस्टेड छैन अथवा चाहिँ अथवा त्यसले चाहिँ सर्टेन ट्याक्स इन्सेन्टिभहरू खोजिराख्नु भएको छ अथवा फाइनेन्सिङहरू खोजिराख्नु भएको छ भने त्यसको अल्टरनेटिभ मेकानिजम के हुन्छ भनेर
गभर्मेन्टसँग लिएजन
गर्छौँ हामी भइरहेको गभर्मेन्टसँग चाहिँ हामी गरेको छैनौँ यता भन्दैनौँ, तर तपाईँहरूसँग यो राम्रो पोलिसी छ, यो पोलिसीलाई चाहिँ यो अन्टरप्रेनरलाई अथवा यो चाहिँ सेक्टरमा चाहिँ अलिकति ड्राइभ गऱ्यो भने चाहिँ त्यो चाहिँ इकोनोमिक ग्रोथमा पनि कन्ट्रिब्युट गर्छ भनेर हामी भन्छौँ अनि गभर्मेन्टले सुन्नुहुन्छ। त्यो अलिकति हामीले कन्भिन्सिङ कुराहरू लग्यो भनेदेखि र नयाँ पोलिसी चाहियो भने त इट टेक्स टाइम, त्यो अर्को प्रोसिजर भयो।
हुनाले अब तपाईँहरूले एक प्रकारको सेलेक्सन जस्तो त्यो स्टार्टअप बिजनेस गर्ने अन्टरप्रेनरहरूलाई तिनीहरूको सर्ट लिस्टिङ तिनीहरूलाई चाहिँ फाइनेन्सियल टेक्निकल एसोसिएसनदेखि गभर्मेन्टको एजेन्सीसम्म चाहिँ पोलिसी सपोर्टको लिएजन चाहिँ गर्नु चाहियो भनेपछि एउटा चाहिँ राम्रो वातावरण चाहिँ पाएँ, एउटा हुर्किने पाएँ। म अब अलिकति
म भन्न खोजेको थिएँ, एउटा त्यो जोड्न खोजेको थिएँ, त्यो पोलिसीमा त अर्को के गर्छु भन्दाखेरि त्यहाँ धेरै अपर्च्युनिटी छ मार्केटमा, जस्तै विभिन्न प्रोग्रामहरूले इम्प्लिमेन्ट गरिराख्नु भएको छ, त्यो एलाइनमेन्ट देखिँदैन होइन इम्प्लिमेन्टेसनमा, पार्टनर्सहरू छन् त्यहाँनिर जस्तै विभिन्न डेभलपमेन्ट पार्टनर्स छन्, हामी के गर्छौँ भनेदेखि को को चाहिँ हु आर आउट देयर अनि त्यो त्यो रिलेभेन्ट
त्यो बाहिरको इन्टरनेसनल इकोसिस्टम म्यापिङ गरेर
इकोसिस्टममा काम गर्ने पार्टनरहरू को छ अनि हामी त्यो चाहिँ त्यो रिलेभेन्ट छ भनेदेखि अनि हामी लिङ्क गर्ने काम गर्छौँ, त्यो पार्टनरसिप आउट त्यो डेभलपमेन्टको कुरामा चाहिँ हामी काम गर्छौँ ताकि इनोभेटरले एडिसनल होइन रिसोर्सेस पनि पाओस्। त्यो अलरेडी मार्केटमा छ तर त्यो उहाँहरूले त्यो थाहा छैन अथवा चाहिँ त्यसलाई चाहिँ त्यो त्यो त्यसको लागि चाहिँ त्यो त्यो एक्सेस लिन सक्नु भएको छैन भने चाहिँ हामी त्यो खालको चाहिँ एप्रोच पनि बढाउँछौँ।
म फेरि नरोत्तम अर्यालजीसँग आएँ, तपाईँले अघि म धेरै गभर्मेन्ट एजेन्सीमा अब उनीहरूको इन्भिटेसनमा पोलिसी बनाउनेतिर इन्भल्भ पनि छु तर अब पोलिसीहरू आएको छैन भन्नुहुन्छ, अब यतापट्टि जुन इन्टरनेसनल एक्सपिरियन्सहरू पनि छ नि, अब त्यो त्यसलाई त्यो चेन्ज गर्न के होला, जस्तै हाम्रो अब ग्याप भयो, अन्डरस्ट्यान्डिङै भएन नि गभर्मेन्ट इन्स्टिट्युटमा, कहाँनिर ग्याप देख्नुहुन्छ, किन मान्छे त जन्मेर सबै जानेर पनि आउँदैन, त्यो एजुकेसनको ग्याप हो कि क्षमता अभिवृद्धिको ग्याप हो कि,
यो चुनावकै बेला छ, हामीलाई कस्तो चाहिएको छ त अहिले लिडरसिप पनि, किनभने ड्राइभ त लिडरसिपले
अहिले अहिले अब घोषणा पत्रहरू आउँदैछन् सबै दलले, अब हामी उद्यमशीलताको विकास गर्ने रोजगारीको सिर्जना गर्नेमा छन्, अब तिनीहरूलाई पनि आइडिया चाहियो नि के गर्नुपर्ने हुन्छ,
पहिला त सुन्नु पर्यो क्या सर, होइन सुन्ने बानी चाहियो नि त, भन्ने बानी मात्र छ नि त नेपालमा, मैले खालि कुनै एउटा कन्टेक्स्ट
सुनाउनलाई यो प्रोग्राम
मैले कन्टेक्स्ट पनि के हाल्न खोजेँ, ठ्याक्कै इलेक्सनको पनि टाइम छ होइन, पार्लियामेन्ट नयाँ आउँदैछ, नयाँ बन्ने गभर्मेन्ट आउँदैछ भने मलाई लाग्छ पहिलो कुरा चाहिँ हाम्रो गभर्मेन्टमा हुने मान्छेहरूमा ओपननेस चाहियो क्या, त्यो सांसदहरूमा, त्यस पछाडि तपाईँको मन्त्रीहरूमा होइन, त्यसपछि लेट अलोन ब्युरोक्राट्सहरूमा, जस्तो हामीलाई चाहिएको चाहिँ कस्तो भन्दाखेरि जो सांसदहरू जो पार्लियामेन्टेरियन्स अथवा पोलिटिसियन्सहरू हुन्छ दे वन्ट टु लिसन होइन दे वन्ट टु लर्न, मैले चेयरमा बसेपछि सबै जाने छु, शब्द सुनेपछि विद्वान हुने त होइन, एउटा चाहिँ एक्सेसेबल अनि त्यसपछि सुन्ने यङ्स्टर्सहरू भनौँ न डिफ्रेन्ट भ्युजलाई डाइजेस्ट गर्न सक्ने,
कन्टेन्ट पनि बुझ्ने,
कन्टेन्ट पनि बुझ्ने अनि टिम बनाएर त्यसमा काम गर्ने अनि त्यसलाई फर्दर फलोअप गरेर कसरी मैले फेसिलिटेट गर्न सक्छु त भनेर आफू पनि इन्गेज भएर घन्टौँ बसेर सुन्ने डिफ्रेन्ट ओपिनियन्सलाई त्यसरी, अनि हिजोको दिन र आजको दिन फरक छ भनेर हामीले पहिला त बुझ्नु पऱ्यो नि, मैले पढेको टाइम र अहिले पढेको टाइम त फरक भयो नि, मेरो जेनेरेसन र अहिले आउने विद्यार्थीलाई मैले उही आँखाले हेरेर मेरो पालामा यस्तो गर्थेँ मैले यस्तो गर्थेँ मात्रै होइन कि उसको कुरा सुन्नु पऱ्यो नि त, किनभने स्टेक त कसको छ त बढी उसको छ नि त, मेरो भन्दा आउने जेनेरेसनको
राजनीति भनेको फेरि सबै पोलिटिकल पार्टीमा त्यस्तो हुनु पर्यो, एउटा
पोलिटिकल पार्टीमा पोलिटिकल लिडरसिपमा चाहिँ यो हुनु पर्यो भन्ने मेरो एउटा धारणा, अब त्यसमा जनताको पनि अब अहिले हात छ कि कस्तो मान्छेलाई जिताउने त भनेर यहीँबाट सुरु हुन्छ
जनता जनार्दन,
एउटा कुरा त्यो, दोस्रो भनेर चाहिँ त्यही इन्गेजमेन्ट र इन्टरेक्सन नै हो, अब जति भने यो जस्तो हजुरले अहिले भन्छ जस्तै यो प्रोग्राम गरेर पनि केही न केही त गइरह होला, तर एउटा मलाई अगेन म जति गरे पनि मेरो मनमा आइराख्ने कुरा चाहिँ नेपालको कल्चरमा चाहिँ के हो भने चेयरमा बसिसकेपछि म आई नो एभ्रिथिङ भन्ने र सामान्य मान्छेको कुरा नसुन्ने, र अर्को कुरा मैले एकचोटि भनेको थिएँ सरलाई पनि यो कुरा म भन्न चाहन्छु, सिंहदरबार र हाम्रा युथहरूको बिचमा ठुलो पर्खाल छ नि त्यहाँ, साँच्चैकै त्यो त्यो फिजिकल पर्खाल त छँदैछ तर मेन्टल पर्खाल पनि एकदमै ठुलो छ. त्यस कारणले जुन लेभलमा इन्टरेक्सन्स हुनुपर्ने, जुन लेभलमा युथहरूको एक्सेस हुनुपर्ने र युथहरूले आफ्नो कुरा सुनाउने र गभर्मेन्टको पर्सपेक्टिभ साँच्चीकै सुन्न सक्ने भुइँ मान्छे भन्छ नि, सामान्य जो साँच्चीकै काम गर्ने मान्छे चाहिँ ऊ त ब्युरोक्रेट र पोलिटिक्सको टार्गेट गर्ने हिँड्दैन.
एकदम कुरा उठाउनु भयो तपाईँ, सिंहदरबारमा बस्ने नीति निर्माताहरू र राजनीति गर्ने सबै दलका सांसदहरू र यो उद्यमशीलता सृजनाशीलता बोकेका जुन युवा पुस्ता छ तिनीहरू बिच ठुलो ख्याल छ, त्यसलाई चाहिँ पुर्नु पर्यो. र मैले अहिले एउटा तपाईँ फेरि अब किङ्स कलेजको प्रेसिडेन्ट पनि हुनुहुन्छ, अहिले भर्खरै एउटा तथ्याङ्क मैले देखेको, अब नेपालमा कुनै शिक्षा पनि नलिएको, कुनै तालिम पनि नलिएको बेरोजगारको युवाको सङ्ख्या करिब करिब 35% रहेछ. त्यो एड्रेस गर्नलाई यो स्टार्टअपहरूको भूमिका पनि त ठुलो होला नि.
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ. हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ. हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ. हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ.
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड, समृद्ध नेपालको लागि.
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, किनकि यसमा सबै छ.
अहिले भर्खरै एउटा तथ्याङ्क मैले देखेको, अब नेपालमा कुनै शिक्षा पनि नलिएको, कुनै तालिम पनि नलिएको बेरोजगार युवाको सङ्ख्या करिब करिब 35% रहेछ. त्यो एड्रेस गर्नलाई यो स्टार्टअपहरूको भूमिका पनि त ठुलो होला नि.
एकदम ठुलो हुन्छ सर, त्यही भएर सोसल एन्टरप्राइजेसहरू भनिन्छ, जस्तो अञ्जलजीको जस्तो होइन, सोसियल सोसाइटीमा इस्युज छ, त्यसलाई मार्केट सोल्युसन कसरी डिजाइन गर्ने, सेल्फ सस्टेनिङ सोल्युसन डिजाइन गर्ने भन्ने नै सोसल एन्टरप्राइज.
पढे लेखेको युवामै बेरोजगारीको संख्या 21% बढिरहेछ.
अब त्यसमा म सर हजुरले यस्तो गाउँमा छोइदिनु भयो कि हाम्रो शिक्षा कस्तो छ हेर्छ नि, सर्टिफिकेट बाँड्ने शिक्षा भए पछाडि, एक्जाम लेख्ने शिक्षा भएपछि गर्ने शिक्षा त छैन नि त होइन, सिक्ने शिक्षा त छैन नि त, यहाँ त सिकाउने शिक्षा त होइन नि त, पढाउने शिक्षा हो, जाँच पास गर्ने शिक्षा हो, सर्टिफिकेट जम्मा गर्ने शिक्षा भए पछाडि के हुन्छ हेर्छ न. अघि भनेको जस्तै फेरि त्यही प्रब्लम छ, शिक्षामा रिफर्म गर्नु पऱ्यो भनेर त हामी जस्तो त वर्षौँदेखि, मैले 22 वर्षदेखि भयो, हामीले चेन्ज गर्न जरुरी छ, यत्रो समस्या देशमा छ भन्दा त फेरि सुनाउने कहाँ हेर्छ न.
अहिलेको अहिलेको शिक्षा दिने मोडेलमा चाहिँ हामीले
एकदम आमूल परिवर्तन, रिडिस्कभरिङ रिइमेजिनिङ एजुकेसन भनेर लागेका छौँ हामी त.
ल ठिक छ, अहिले म फेरि तपाईँको एजुकेसन कसरी रिफर्म गर्ने भन्ने म आउँछु. अब अहिले यता एकनाथजीले पनि अब एउटा फाइनेन्सियल सपोर्ट एटलिस्ट चाहिँ अब उहाँले एजुकेसन अब खाडालै भन्नुभयो. अब तपाईँ आफै अलि वर्ष यो क्षेत्रमा लाग्नुभयो, के ग्याप देख्नु भएको छ मलाई, हामीलाई अब यो प्रोग्राम सुनेर हामीलाई 1, 2, 3 यस्तो चिज चाहिँ गर्नुपर्छ है, तपाईँहरू त मिहिनेत गर्नु, अब नयाँ आउने स्टार्टअप बिजनेस गर्न चाहनेहरूलाई के छ त्यस अनुभव, 1, 2, 3 त्यस्तो तपाईँहरूको अनुभव.
सो फर्स्टमा मैले देखेको भनेको त म हामी गभर्मेन्टसँग इन्टरेक्सन गर्नुपर्छ है भन्ने सोच चाहिँ एकदमै लिमिटेड छ होइन हाम्रो स्टार्टअपहरूमा. यो त म स्टार्टअपको दृष्टिकोणले भन्दा छु होइन, ए हामी चाहिँ उनीहरू एक्सेसिबल छन् भनेर उनीहरूले यदि मेबी देखाउन नसकेको पनि हुनसक्छ होइन. अब
अथवा गभर्मेन्टले त स्टार्टअप गर्ने मान्छेहरूलाई खोज्दै नहिँडेको पनि हुनसक्छ,
खोज्दै नहिँडेको पनि हुनसक्छ होइन. तर त्यो दुइटाको बिचको डायलग हुने भनेको त म खासै काहीँ पनि देख्दिनँ होइन. अब त्यो कुन छ त हाम्रो प्लेटफर्म होइन, अब हजुरको अब अहिले त डिजिटल टेक्नोलोजीहरू आइसक्यो, अब अहिले धेरै कुराहरू सहज तरिकाबाटै गर्न मिल्छ होइन. अब त्यस्तो हुने प्लेटफर्म कसैले मागेको कसैले खोजेको त्यो हामीले अहिलेसम्म देखेको छैनौँ होइन. अब मेरै एक्सपिरियन्सको हिसाबले गर्दाखेरि पनि सुरुमा अब यो हामी इनोभेसन भन्छौँ, अब नयाँ बिजनेस मोडल बनाउने भन्यो, अब त्यो बनाउँदाखेरि पनि सरकारको नीति नियमहरू के छ त भनेर नसोचेको पनि बनाएको हो कि जस्तो लाग्छ मलाई. त्यो ब्रिजको एउटा आउटकम चाहिँ के हो त भन्दाखेरि, हामी जब आफ्नो सोल्युसनहरू कल्पना गर्छौँ त्यो एकदमै बबल भन्छौँ नि, एउटा एकदम आइसोलेसनमा बसेर बनाउने बानी हुन्छ क्या.
होइन तर स्टार्टअप भनेकै त्यही हो नि, सरकारको नीति नियम को समस्यालाई समाधान गर्न नै आउने हो नि.
तर एक हिसाबमा त्यो दुइटा त हातेमालो गरेर अगाडि बढ्न जरुरी छ नि,
स्केलिङ अपको लागि,
स्केलिङ गर्न जरुरी छ. अब मेरो आफ्नै एक्सपिरियन्समा चाहिँ के थियो भन्दाखेरि, हामीले उद्योग विभागमा लगभग 1-2 वर्ष धायौँ होइन, अब
2 वर्ष
धायौँ फरेन इन्भेस्टमेन्ट लिएर आउनको लागि होइन. अनि हामी चाहिँ मलाई आफ्नो पर्सनल अनुभव चाहिँ मैले हामीले पनि नबुझे हो कि भने जस्तो पनि लाग्थ्यो होइन. अब जस्तै
लिगल काउन्सिलिङहरू
पनि नबुझे हो कि भन्ने खालको सुरुमा मलाई अनुभव भयो र त्यहाँको कसरी हुन्छ प्रक्रियाहरू भन्ने खालको कुराहरू देख्न पाएँ. अनि आई थिङ्क अब अहिले चाहिँ कस्तो पनि भएको छ भन्दाखेरि उहाँहरूले अब हामीले त केस स्टडी नै बनाउनु भयो होइन, उहाँहरूको एकदमै दुःख पाउनु भएको मान्छेहरूमध्ये एक भन्ने खालको
सिस्टममा त्यो
रियलाइजेसन छ. सो आई थिङ्क एटलिस्ट लास्ट इयर चाहिँ एकचोटि हामीलाई बोलाउनु भयो अनि के लिगल हर्डल्सहरू भयो त होइन, के फेस गर्नुभयो भनेर एउटा सर्वे भयो, त्यहाँ बसेर वाद विवादहरू भयो. तर अनि त्यसपछि चाहिँ मैले ए ल ठोस केही सुधारहरू हुन्छ भनेर सोचेको थिएँ. तर फेरि त्यहाँको मान्छेहरू पनि स्थिर नहुने होइन, अब अर्कोचोटि जाँदाखेरि अर्कै मान्छेहरू भइसक्नु भएको थियो त्यो होइन. अब हाम्रो गभर्मेन्ट एजेन्सी पनि एउटा के एउटा ल स्टार्टअपहरू ह्यान्डल गर्ने एउटा कुनै निकाय एउटा
डेडिकेटेड इन्स्टिट्युसन
भए भए पो त्यस्तो वाद विवाद सम्भव थियो होला त होइन. अनि अब वाद विवाद त गर्ने त भन्यो तर अब त्यसलाई त एउटा एउटा कन्भर्सेसन गरेर त हुँदैन, त्यो भनेको त कन्टिन्युटी कसरी दिने भन्ने खालको कुरामा मलाई त्यसमा चाहिँ त्यो समय पनि धेरै लाग्ने र बुझाइको पनि मलाई धेरै अभाव देख्छु.
अब यहाँ गजब कुरो के आयो भने स्टार्टअपको झाँगर पनि छ, स्कोप पनि छ होइन, अब पोलिसी कुरा पनि कहाँनिर यो कपासिटी बिल्डिङ जुन तपाईँहरू त अब क्षमता अभिवृद्धि पनि इन्भल्भ हुन्छ, कहाँनिर क्षमता अभिवृद्धि गर्न पऱ्यो यो संरचनालाई, यो जुन हाम्रो सरकारी संरचना जसले प्रमोसनभन्दा पनि बढी बाधा गरिरहेको छ, त्यहाँनिर कहाँनिर चाहिँ त्यो कपासिटी बिल्डिङको खाँचो देख्नुहुन्छ?
अघि उहाँ अन्जुजीले भने जस्तै एउटा डेडिकेटेड एउटा युनिट चाहियो स्टार्टअप इको सिस्टमलाई, त्यहाँ पब्लिक प्राइभेट पार्टनरसिप प्राइभेट सेक्टर पनि इक्वली सेयर हुनु पऱ्यो. र त्यसमा म कहिले काहीँ इन्डियासँग कम्पेयर गर्छु, जस्तै नीति आयोग, यहाँ पनि नेसनल प्लानिङ कमिसन छ नि त, नीति आयोग कन्सिस्टेन्ट छ उनीहरूको, उनीहरूको हेर्नुहोस् पोलिसी पेपर हेर्नुहोस् स्टार्टअप इको सिस्टम कति सपोर्ट गरिरहेको छ, उनीहरूको पोलिसी
अलाइनमेन्ट अनि
अब इन्डियामा हेर्नुहोस् त थाउजन्ड्स अफ चाहिँ इनोभेटर चाहिँ एकदम आइरहेको छ, जस्तै मोर देन 50 त युनिकर्न उसमा पुगिसक्यो. त्यसले त एफडिआईमा त गभर्मेन्टलाई त सपोर्ट गर्यो नि, बसी गभर्मेन्टले एफडिआई
तयार गर्ने गर्दो रहेछ.
अनि त्यहाँ चाहिँ उनीहरूको पोलिसिज कन्सिस्टेन्ट सपोर्ट छ, डेडिकेटेड युनिट छ, अनि उनीहरूको चाहिँ ड्रिभन लाइक त्यो पोलिसी ड्रिभन लाइक द मेक इन इन्डिया भनेपछि त कति उनीहरूले चाहिँ गभर्मेन्टले कति इफोर्टहरू लगाइरहेको छ विभिन्न, अहिले म धेरै कुरामा जान सक्दिनँ तर त्यहाँको इन्सेन्टिभ हामी इमेजिन गर्न सक्दैनौँ. त्यसै त्यहाँको इको सिस्टम बिल्डअप भएको छैन कि होइन, भनेपछि नेपालमा चाहिँ के भयो भने गभर्मेन्टले ट्राई गर्न त खोजिरहेको छ, जस्तै च्यालेन्ज फन्डको कुराहरू भर्खर सुरु गरे बजेटमा ल्यायो, जस्तै अब एफएनसिसिआई अरू प्राइभेट सेक्टरले यो इनोभेसन युनिटहरू पनि सुरु गरिरहेको छ, अनि त्यो पब्लिक प्राइभेट पार्टनरसिपको कुराहरू पनि देखिन्छ कुरा गरेको. तर हामीसँग के भने एकदम फ्रेगमेन्टेड एप्रोचहरू भयो कि, हामी एकदम फोकस भएनौँ कुरा गर्न चाहिँ सबै कुरो गर्न
तर कार्यान्वयनमा चाहिँ
कार्यान्वयनमा त्यो जस्तै हामीले इको सिस्टम स्टार्टअपहरूलाई इनोभेटरलाई के चाहिन्छ त होइन, हामी त्यो एकदम डेप्थ एनालाइसिस हामी गरेकै छैन.
अनि त्यो मैले भनेको फेरि त्यो संरचनामा क्षमता वृद्धिमा केही रोल खेल्न सक्छ होला यहाँहरूको इन्स्टिट्युसनले, अब हाम्रो क्षमता वृद्धि हुनै चाहन्नन् के छ?
अब त्यस्तो ठुलो कमिटमेन्ट त हामी अब हामी चाहिँ के भन्दा इन्डिभिजुअल इनोभेटरसँग काम गर्ने, उहाँहरूको चाहिँ त्यो च्यालेन्जहरू होइन र उहाँहरूलाई चाहिँ जस्तो अब टेक्निकल सपोर्टहरू गर्ने हो, र अब गभर्मेन्टहरूले पनि अब चाह्यो भनेदेखि हामीसँग त एकदम प्रुभन बेस्ट प्र्याक्टिसेसहरू छ नि, जस्तै हामी ग्लोबल्ली होइन हामीसँग धेरै इनोभेटर काम गर्नुहुन्छ, के गर्न सक्छौँ भने बेस्ट प्र्याक्टिसेसहरू हामीले सेयर गर्न सक्छौँ, यो गऱ्यो भने हुनसक्छ, यो पोलिसीहरू यो कन्ट्रीको पोलिसी यो छ, यो कन्ट्री यो खालको पोलिसी डेभलप गरे पनि हुन्छ भनेर हामी गभर्मेन्टको इन्स्टिट्युसनमेन्ट पोलिसी एडभाइस गर्न सक्छौँ. अर्कोतिर चाहिँ स्टार्टअपहरूलाई पनि अरू बेस्ट प्र्याक्टिसेसहरू ल्याएर उहाँलाई चाहिँ
अब हाम्रो नेपालमै एउटा बेस्ट प्र्याक्टिसेस अस्तिको कुरा गरेका थियौँ पहिलेको एपिसोडमा, यो पठा आउनुभन्दा पहिले होइन टुटल चाहिँ हाम्रो शिक्षित भट्टजीले सुरु गर्नुभएको थियो, उहाँको आफ्नै धेरै अनुभवले गर्दा अहिले यो अब सेवा चाहिँ नेपालमा सबैलाई नोन भयो, तर एकजनाले चाहिँ मैले ठुलो गरेँ. अब म अलिकति फेरि तपाईँ जुन क्षमताको कुरा आयो नि, यो कपासिटी बिल्डिङ तपाईँ त्यो एजुकेसन इन्स्टिट्युसनसित अलि एजुकेसन दिने संस्थासित तालिम दिने संस्थासित हुनुभएको हुनाले यो कसरी सरकारको संरचनामा जुन क्षमताको ग्याप छ, क्षमता भए जनयुति हुन सकेको छैन, के क्षमता कसरी गर्दाखेरि यो स्टार्टअपहरूलाई सजिलो होला, किन नीति बनाएर मात्रै हुँदैन, उहाँले नै अघि दिनुभयो त्यो ट्रिकल डाउन तल जाँदाखेरि कार्यान्वयनकोमा चाहिन्छ, त्यसलाई के गर्नु पर्ला त्यो
सर? म अनेस्टली भन्दाखेरि मेरो आफ्नो बेसरमा एक्सपिरियन्सेस डिपर लेभलमा छ कि सर समस्या, त्योभन्दा त्यही भएर फेरि अघि नै हामीले सिम्टम्सलाई एड्रेस गर्छौँ कि भन्ने मलाई डर. मलाई पहिलो कुरा चाहिँ के हो भने सर, अघि अञ्जनजीकोमा थप्न लागेको कुरा चाहिँ समस्या कहाँनिर छ भनेर अहिले च्यालेन्ज फन्डको सरले कुरा गर्नुभयो, त्यसमा म सुरुदेखि नै इन्भल्भ भएको भएर जानकारीमा छ भने इन्भल्भ कुन सेन्स हो, नट इन फर्मल सेन्स, इन्टर इन्स्टिट्युसनल कन्फ्लिक्ट र कोअर्डिनेसनको ठुलो इस्यु छ कि हजुरलाई थाहा छ, योजना आयोगमै त्यो उपाध्यक्ष भएर बस्यो होइन, अब योजना आयोग पनि त्यसमा इन्भल्भ छ, अर्थ मन्त्रालय पनि इन्भल्भ छ, उद्योग मन्त्रालय नै हुँदाहुँदा युवा मन्त्रालयलाई चाहियो, कृषि मन्त्रालयलाई चाहियो, अनि त्यो गर्दा गर्दा त्यो चक्करमै कहिले पनि भएन,
च्यालेन्ज फन्डको कन्सेप्ट नै म योजनाको उपाध्यक्ष हुँदा
त्यसपछि हजुरको
कारण नै भएन,
दुई वर्ष अगाडि योजना आयोगले कार्यान्वयन गर्ने भनेर सचिवजीले बोलाउनु भयो, हामी गयौँ त्यसपछि त्यसपछि अनाउन्स पनि भयो,
तिमी त केसेसहरू मैले भन्न खोजेको यो क्षमता
म हजुरकोमा आउँछु, दोस्रो भनेको चाहिँ अझ डिपर लेभलमा हजुरले क्षमता भन्दा पनि अलि अञ्जलजीले नबुझे नजा एक्ज्याक्टली माइन्डसेट हेर्छ त, पहिलो त हामीले फन्डामेन्टली हामी कुन भ्यान्टेज पोइन्टमा हामी प्राइभेट सेक्टर हो नि त, जे गरे पनि यो प्राइभेट एन्टरप्राइज हो नि त, स्टार्टअप भने पनि यो भने यसलाई हामी कसरी हेर्छौँ भनेर हेर्छौँ भने अहिले पनि पोलिटिकल सिस्टममा र ब्युरोक्रेटिक सिस्टमले
तर त्यो घुमिरहेको सिस्टम हेर्ने त घुमी फ्री तपाईँ लिबरल माइन्ड होइन, अब त्यो उद्यमशीलता सृजनशीलता मान्छेको चाहिँ मेहनत गर्ने मान्छेहरूलाई सम्मान गर्नुपर्छ भने त सोसाइटीले पनि विस्तारित एजुकेसन नै हो
त्यो, तर हाम्रो सिस्टमले त्यो लिएको जस्तो लाग्छ त सरलाई, म एउटा सानो एक दुईवटा कुरा भनौँ होइन, जस्तो अहिले पनि ब्युरोक्रेसीमा बस्ने
पुलिसकोमै जानु पर्यो,
ब्युरोक्रेसीमा बस्ने साथीहरूलाई के छ भने म धेरै वर्ष पढेँ पढाए पनि होइन, उहाँहरूलाई के छ भने हामीले मात्र यो देशको संरक्षण गरिदिने हो, प्रोटेक्टर के भन्छ नि गार्जियन चाहिँ हामी हो, बाँकी अरूले सबले खान खोजेका छन् है, खत्तम एक्सप्लोइट गर्न खोजेका छन् भन्ने भ्यान्टेज पोइन्टबाट
कन्ट्रोलको पर्सपेक्टिभ
एक्ज्याक्टली, त्यही भएर फेसिलिटेसन अञ्जलजीले गल्ती गर्न पाउनु भयो नि यार, उहाँले एउटा कुनै नयाँ स्टार्टअप सुरु गर्नु भएको छ, शिक्षित पाइएला गल्ती गर्न पाइएला नि, गल्ती त गर्न पाए माफी पनि मागिसक्यो, मलाई सहयोग गर्नुहोस् भन्नुभएको छ, त्यसलाई लगेर फेरि घोक्राएर तपाईँको ठेगान लाउने भन्ने कि त्यसलाई फेसिलिटेट गर्ने, पहिला त त्यो भ्यान्टेज पोइन्टबाट हामीले माइन्ड सेट त्यसरी हेर्नु परेको छ,
हाम्रो त्यो सिस्टममा अफकोर्स
एजुकेसनको त ठुलो रोल छ, अघि मैले भने नि हामीले सोसाइटीमा एक अर्काको रोललाई नै एक्नोलेज गर्न सक्यौँ त भने नि होइन, प्राइभेट सेक्टरको नि रोल छ, हरेक इन्डिभिजुअलको नि रोल छ, म गभर्मेन्टमा बसेको छु, म त सिभिल सर्भेन्ट हो, म पोलिटिकल सर्भेन्ट हो भनेर म प्रतिनिधि हो
भने
म एजुकेसनमा आएँ, सो एजुकेसनले हामीले भ्याल्यु डिपर लेभलमा डिस्कसन भ्याल्यु बेस्ड एजुकेसन दिन सकेको छौँ त सर, एजुकेसन त कस्तो छ भने अगेन एक्जाम पास गर्नेवाला छ नि त सर,
क्वेसन के आउँछ यहाँनिर प्रश्न आयो, मैले भन्न खोजेको अब नेपालको अहिले जुन एजुकेसन दिइराखेका छौँ, एक प्रकारको शिक्षित बेरोजगारहरू उत्पन्न गरिरहेका छौँ, यसमा टोटल ओभरहाउलिङ छ, जसमा चाहिँ यो सृजनशीलता बोकेका उद्यमशीलता बोकेका जोखिम मोल्न चाहने, किनभने हाम्रो दिगो विकासको लक्ष्यले पनि त्यही भनेछ, उद्यमशीलताहरूको जनसङ्ख्या ठुलो जनसङ्ख्या भएको देश बन्नेछ भनेर भनेको छ, भन्दाखेरि एजुकेसनमा रिफर्मको चाहिँ आवश्यकता छ र त्यसले चाहिँ सोसाइटीलाई चेन्ज गर्छ, हवस् धन्यवाद,
म त्यसमा एक सेन्टेन्स भन्दा सर, एजुकेसनमा चाहिँ हामीले के गरिरहेको छौँ उद्यमशीलताको लागि कस्तो चाहिन्थ्यो त भन्दा, उद्यमशीलता डिमान्ड्स क्रिएटिभिटी, वी किल क्रिएटिभिटी किन सोच्नै दिँदैन, इन्डिपेन्डेन्ट डिसिजन मेकिङ चाहिन्छ हजुरको रिस्क टेकिङ एन्ड अल उद्यमशीलतामा, तर हाम्रो शिक्षाले ठ्याक्क डिपेन्डेन्सी बढाउँछ, टिचरले भने किताबले भनेको अनि यो हाम्रो फ्यामिलीले पनि त्यही गर्छ, ठुलाले भने मान अनि मात्रै हुन्छ, नयाँ त सोच्ने आर्गुमेन्टै गर्न पाइँदैन, टिचरसँग आर्गुमेन्ट गर्न पाइँदैन, नयाँ पर्सपेक्टिभ गर्न पाउँदैन, नम्बर टू उद्यमशीलता भने गर्ने हो, प्रब्लम सल्भ गर्ने हो नि त, तर हाम्रो शिक्षाले गर्ने र प्रब्लम सल्भ गर्ने कुरा गर्दैन, चौथो कुरा भने उद्यमशीलताले त कम्युनिटीमा भएको रिसोर्सेस नलेज टेक्नोलोजीलाई डिपर लेभलमा अन्डरस्ट्यान्ड गरिसकेपछि अहिले सरले भन्छ आज युजर्सलाई बुझ्ने, ह्युमन हाम्रो कल्चर यो सबै बुझेपछि न त्यसको सोल्युसन, तर हाम्रोमा त्यो कहिले कम्युनिटी र हाम्रो एजुकेसनको केही रिलेसन देखिरहेको छ सरले,
भनेपछि यो जुन तपाईँको यो अहिले हेर्दाखेरि नेपालमा यत्रो दिनसम्म एकदम धेरैजना सम्मानित व्यक्तिहरू शिक्षाविद हुनुभएको छ, उहाँहरूले यो शिक्षाको जुन सिलेबस रिफर्म गर्दाखेरि वे अफ टिचिङमा रिफर्म गर्दाखेरि यो कुराहरूलाई ध्यान राख्नु भएन,
एब्सोल्युटली आइएम भेरी भेरी क्रिटिकल सर, त्यही कारणले नै मैले रिइमेजिन गर्नुपर्छ, हामीले गर्ने खालको शिक्षा सोच्ने खालको शिक्षा,
अब म तपाईँको कन्क्लुजनमा आएँ, मैले तपाईँ भन्नाले अब यो स्टार्टअप बिजनेसहरू सुरु गर्नलाई नेपालमा सुरुवात चाहिँ एउटा पाटो भनेको शिक्षामै रिफर्म गर्नुपर्छ, हस् धन्यवाद, म फेरि अब अञ्जल निरोलाजीसँग आएँ, उहाँले भन्नुभयो शिक्षाको कुरा भयो, अब तपाईँले देख्नुभएको तपाईँ जस्तै स्टार्टअप बिजनेस सुरु गरेर थुप्रै युवाहरू विदेशीबाट रोक्ने नेपालमै आफ्नो आत्मसम्मानसहित मर्यादित बिजनेस गर्नलाई के गर्नु पर्ला, तपाईँले के सुझाव दिन चाहनुहुन्छ सरकारलाई निजी क्षेत्रलाई युवालाई तिनजनालाई के सुझाव दिन चाहनुहुन्छ?
हजुर, अब हामी शिक्षाको कुरा गरिरहेको थियौँ, अब हामी शिक्षाबाटै सुरु गरौँ होइन। अब हजुरको मलाई त सुरुमा शिक्षा र यो प्राइभेट सेक्टरको बिचको रिलेसनसिप अझ अलिकति प्रगाढ पार्दै जानुपर्छ। हजुरको अब विदेशतिर हेरौँ, अब हामी अस्ति म एउटा सान्टा क्लारा युनिभर्सिटी भन्ने सिलिकन भ्यालीको एउटा कार्यक्रममा गएर आएको थिएँ। त्यहाँ हजुरको युनिभर्सिटीको बाहिर चाहिँ त्यहाँ त्यो भेन्चर क्यापिटल फर्महरूको चाहिँ लाइनै छ होइन। ऊ ग्रेजुएट हुन पाएको छैन, उसको लागि चाहिँ उसको आइडियाको
लागि फाइनेन्सिङ तयार
छ, फाइनेन्सिङ तयार छ। ऊ चाहिँ फेरि त्यहाँबाट उसले कम्पनी बनाउँछ, उसले फेरि त्यो युनिभर्सिटीमा पैसा दिन्छ होइन। त्यसपछि त्यहाँबाट झन् अझ सक्षम मान्छेहरू आउँछन्, त्यो एउटा साइकल भन्छ नि,
प्रोफेसनल साइकल चाहिँ अलरेडी इस्टाब्लिस
छ, त्यो पोजिटिभ एउटा लुप हुन्छ। किनभने इनोभेसन आउनको लागि
भन्दाखेरि यो एजुकेसन दिँदाखेरि नै उसलाई एक्सेस टु फाइनेन्स सल्भ गर्नु पऱ्यो अर्को।
सो हजुर, त्यो एउटा भयो। अब अर्को भनेको चाहिँ यो आइपी प्रोटेक्सन इज अ बिग इस्यु है। म नेपालमा देख्छु कस्तो भन्दाखेरि, अब मेरो आफ्नो आइडिया चाहिँ कसैले लिएर आउँछ भने त्यसलाई कसरी जोगाउने? हजुरको त्यो ट्रेडमार्क अप्लाई गर्ने प्रोसेस होइन, अब आइपी अप्लाई गर्ने प्रोसेस हामी अस्ति गरौँ कि नगरौँ भने जस्तो हुन्छ होइन। अब
अर्काले लगिदिइहाल्छ, छोडिदिइहाल्छ,
अर्काले लगिदिइहाल्छ, र त्यो लिने प्रोसेस पनि यति कम्बरसम छ कि झिजो छ भनौँ न। त्यो हजुरको सजिलै मेरो आइडिया चाहिँ म सेक्योर गर्न सक्छु है, म यो चाहिँ मेरै भइरहन्छ भने।
सरकारको जुन यो स्टार्टअप बिजनेसलाई स्वीकृति दिने अथवा कानुनले सहयोग गर्ने जुन लेन्दी प्रोसेस छ त्यसमा छोटो हुनु पर्यो
हजुर। र त्यसको साथसाथै हजुरको यो क्यापिटल एउटा हामीले अघि धेरैचोटि फाइनेन्सको कुरा गरेँ मैले है, अब अहिलेको दुःख त्यही नै भएको भएर होला, तर यो पेसेन्ट क्यापिटल हुन्छ नि हजुरको, रिस्क क्यापिटल चाहिँ अभाइलेबल हुनु पर्यो होइन। जुन चाहिँ हजुरको डिफ्रेन्ट स्टार्टअपले डिफ्रेन्ट तरिकाको क्यापिटलहरू माग्ला, र त्यसको लागि चाहिँ फरक फरक इन्स्ट्रुमेन्ट्सहरू तयार पार्नुपर्ने हुन्छ होइन। हजुरको त्यो अब हाम्रो एउटै तरिकाबाट मात्र फाइनेन्सिङ गर्न मिल्छ स्टार्टअप भन्ने कन्सेप्ट अलिकति फरक हुनु पऱ्यो होइन। अब हजुरको अर्को चाहिँ नेपालको मुख्य समस्या भनेको चाहिँ हाम्रो मार्केट एकदम सानो छ। जस्तै अब अहिले बङ्गलादेशमा एकदमै एनर्जी डेफिसिट छ होइन। जस्तै म घामपावर नेपाल चाहिँ म किन बङ्गलादेश गएर नगर्ने त होइन, त्यो एम्बिसन सपना छ कसै लिँदै लिँदैन। हामी हाम्रो सपना चाहिँ देशभित्र मात्रै सीमित पार्छौँ, अनि त्यो गर्ने बित्तिकै हाम्रो स्केल सीमित भयो।
अब स्केलिङ अपलाई पनि एउटा चाहिँ सरकारले चाहिँ
सहयोग गर्नु पर्यो। अब युवाहरूको कुराहरू गर्दाखेरि त हुन्छ नि, हाम्रो धेरै एजुकेटेड युवाहरू अब हामी तयार पार्नको लागि शिक्षाको कुरा गरिहाल्यौँ, तर धेरैजना मान्छेहरू फिर्ता पनि आउँदै हुनुहुन्छ अहिले होइन। अब त्यो एक्सचेन्ज पनि
त्यो नेरेटिभ त्यो एउटा इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्नु पऱ्यो, त्यो भाष्य नेपालमा स्टार्टअपलाई चाहिँ नेपाल सरकारले राम्रो गर्छ भन्छ। अब म धन्यवाद, अब म अर्को एकनाथजीसँग आएँ। तपाईँले धेरै स्टार्टअपहरू प्रमोट गर्नुभएको छ, अब अहिले यो कार्यक्रम हाम्रो अब नीति निर्माताहरू पनि हेर्नुहुन्छ, सरकारको कर्मचारीले चाहिँ 1-2-3 सकारात्मक रूपमा जाँदाखेरि हामी के गर्नु पर्ला यो स्टार्टअप बिजनेसहरू नेपालमा परिवर्तन गर्नलाई?
थ्याङ्क यू सर, एकदम राम्रो क्वेसन गर्नुभयो। मैले चाहिँ
हामी
फेसिलिटेटिङ एजेन्सीको प्रोसेसलाई हेर्दा र स्टार्टअपलाई हेर्ने भनेदेखि चाहिँ तिन चारवटा कुरा एकदम इम्पोर्टेन्ट हो। एउटा चाहिँ मेन्टरिङ सपोर्ट, एकदम डेडिकेटेड युनिट चाहियो
मेन्टरिङ।
फाइनेन्सिङ कसरी लिनु पर्यो अब गभर्मेन्ट अथवा पब्लिक प्राइभेट पार्टनरसिप मेकानिजममा, मेन्टरिङ चाहिँ एकदम डेडिकेटेड विदिन द युनिभर्सिटीमा,
एफएनसीसीआई
त्यो सबै उहाँले भनेको प्रोसेस त्यहाँ आउँछ। कसरी फाइनेन्सिङ लिने, कसरी गभर्मेन्टको इन्सेन्टिभ लिने, कसरी इन्टरनेसनल एक्सपोजर हुने, त्यो सबै कुरा। अनि त्यसपछि गएर इन्क्युबेसन, हामीसँग त्यो एकदम डेडिकेटेड इन्क्युबेसन सेन्टर पनि छैन होइन। र इनोभेटिभ फाइनेन्सिङ, जस्तै अब उहाँहरूको प्रडक्ट डिजाइन गर्नुभयो, एकदम डिफ्रेन्ट फाइनेन्सिङ निड छ के होइन, कस्ट पर्छ मान्छेले चाहिँ द अदर इन युजर्स अथवा बेनिफिसियल त एफोर्ड गर्न सक्दैन, त्यसलाई अब डिफ्रेन्ट मेकानिजम बनाउनु पऱ्यो नि। त्यसलाई कसरी एफोर्डेबल बनाउने अथवा पेमेन्ट मेकानिजम डिफ्रेन्ट बनाउने हो कि, अथवा चाहिँ गभर्मेन्टको अर्को चाहिँ द फाइनेन्सिङ अथवा ब्लेन्डिङ फाइनेन्सको कुराहरू पनि छ, त्यसमा ल्याउने हो कि, अथवा चाहिँ हाम्रो भइरहेको फाइनेन्सियल इन्स्टिट्युसनहरूको रिफर्म गर्ने हो कि, ताकि चाहिँ एकदम त्यो चाहिने प्रडक्ट चाहिँ एफोर्डेबल होस् कम्युनिटीलाई होइन। जस्तै अब धेरै मान्छेले अब उहाँले प्रमोट गरेको चाहिँ सोलर इरिगेसन सिस्टमहरू मागिराख्नु भएको छ, तर इनिसियल एफोर्ड गर्नै सक्दैन, त्यहाँ फाइनेन्सिङ इनोभेटिभ फाइनेन्सिङ चाहियो। त्यसरी अब धेरै इनोभेटरले हाम्रो इनोभेटरले चाहिँ अब कोल्ड चेनहरूको चाहिँ उयो गर्छ, त्यसमा इनिसियल कस्ट एकदम हाई पर्छ, त्यो आइदर कम्युनिटी एफोर्ड गर्न सक्दैन अथवा इनोभेटरसँग त्यसको कपासिटी पनि छैन। अब त्यो निड हो भने त त्यसमा राख्नु पऱ्यो नि फाइनेन्सिङ त, त्यस्तो खालको पोलिसी ल्याउनु पऱ्यो। ब्याङ्कहरू छ, जस्तै अब धेरै ब्याङ्कहरूले त्यो एग्रिकल्चर ब्याङ्कहरू अरू ब्याङ्कले पनि एउटा चाहिँ सर्टेन पोर्टफोलियो त्यहाँ लगानी गर्नुपर्छ, तर त्यो पोर्टफोलियोलाई कसरी मेक्सिमाइजेसन गर्ने, अनि अर्को चाहिँ एउटा के हुन्छ भने हामी चाहिँ सेल्फ इनोभेसन, अघि सरले भन्नुभयो नि त हाम्रो एजुकेसन सिस्टम ह्युमन सेन्ट्रिक डिजाइन, जति पनि इनोभेसन हाम्रो के हुन्छ बाहिरबाट काहीँ टेस्ट भएर चाहिँ ल्याएको छ, यो लोकल चाहिँ त्यो कन्टेक्स्टमा फिट छ कि छैन, हामीले मान्छेसँग बसेर त्यो ह्युमन सेन्ट्रिक डिजाइन अथवा त्यो प्रोटोटाइपिङ गर्दाखेरि हाम्रो आफ्नै बेनिफिसियरलाई इन्भल्भ गराएको छैनौँ, हाम्रो ट्रेडिसनल नलेजहरू भयो, स्किल त छ नि त त्यहाँ, भनेपछि हाम्रो इनोभेसन झन् एकदम युनिक हुन्थ्यो होला। तर हामी चाहिँ इनोभेसन चाहिँ बढो चाहिँ गऱ्यौँ, तर हाम्रो विदिन द त्यो कन्टेक्स, हाम्रो कन्टेक्समा चाहिँ इनोभेसनलाई हामीले प्रमोट गरेनौँ, त्यो पनि गर्नुपर्ने हुन्छ होला जसलाई।
हस् धन्यवाद, आफ्नो विचार राखिदिनु भएकोमा हामी यहाँहरूलाई धन्यवाद दिन्छौँ। र आजको यो स्टार्टअप बिजनेस सम्बन्धी छलफलको कार्यक्रम हामीले यहीँ समाप्त गर्छौँ। आज हामीलाई बिदा दिनुहोस्।